الحمد لله الحمد لله كفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الناس إنا خلقناكم من ذكر وأنثى وجعلناكم شعوبا وقبائل لتعارفوا إن أكرمكم عند الله أتقاكم صدق الله العظيم. معزز سامعین کرام اور عزیز دوستو، آیت کریمہ جو میں نے تلاوت کی، اس آیت کے اندر اللہ تبارک و تعالی نے یہ ارشاد فرمایا کہ اے لوگوں، ہم نے تم کو ایک مرد اور ایک عورت سے پیدا کیا اور تمہارے درمیان ہم نے قبیلے بنا دیے تاکہ تمہاری شناخت ہو سکے، تاکہ تمہاری پہچان ہو سکے، اور تم میں باعزت وہ ہے، عزت والا وہ ہے، بزرگی والا وہ ہے جو متقی ہو، جو اللہ سے ڈرنے والا ہو. اس آیت کا اصل میں خاص شان نزول ہے. شان نزول کہتے ہیں کہ یہ آیت کس موقع پر نازل ہوئی، کیا واقعہ پیش آیا تھا، کیا پس منظر تھا جس کی بنا پر اللہ تبارک و تعالی نے اس آیت کو نازل کیا. فتح مکہ کا موقع تھا. حضرت نبی کریم صلی اللہ علیہ وسلم کو اللہ تبارک و تعالی نے مکے کا فاتح بنایا تھا، اور آپ جس وقت مکہ مکرمہ میں 10,000 صحابہ کرام کی فوج لے کر مکے کو فتح کرنے کے لیے داخل ہو رہے تھے، تو آپ صلی اللہ علیہ وسلم کی خواہش یہ تھی کہ حرم کا مقدس علاقہ ہے، تو اس مقدس جگہ پر خون ریزی کی نوبت نہ آئے. حالانکہ اللہ تبارک و تعالیٰ نے وقتی طور پر وہاں پر خون ریزی کو حلال کر دیا تھا، لیکن پھر بھی اللہ کے نبی صلی اللہ علیہ وسلم کی چاہت یہ تھی کہ اس مقدس جگہ میں خون ریزی کی نوبت نہ آئے. بالآخر اللہ تبارک و تعالیٰ نے کچھ ایسے اسباب بنا دیے تھے کہ جب آپ مکے میں داخل ہو رہے تھے تو مکے کی اکثریت نے اسلام کو قبول کر لیا تھا. پھر جو بچے خچے تھے ان کے بارے میں بھی نبی کریم صلی اللہ علیہ وسلم نے عام معافی کا اعلان کر دیا تھا. اگر کوئی ایک عام انسان ہوتا تو وہ ایسی شان و شوکت جب تھی کہ اللہ کے نبی صلی اللہ علیہ وسلم پوری قوت میں تھے، خون کی ندیاں بہ جاتی، لیکن اللہ کے نبی صلی اللہ علیہ وسلم نے مکے میں پہنچ کر داخل ہو کر آپ نے عام معافی کا اعلان کر دیا تھا. جس وقت مکہ پورا آپ کے کنٹرول میں تھا تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے حضرت بلال رضی اللہ عنہ کو حکم دیا کہ تم کعبے کی چھت پر چڑھ کر سب سے پہلے اذان دو، تاکہ شہر کے اندر جو سب سے پہلے آج کے دن جو آواز جائے اللہ تبارک و تعالیٰ کی وحدت، اس کی وحدانیت اور رسول کی رسالت کا اعلان ہو. چنانچہ حضرت بلال رضی اللہ عنہ کعبے کی چھت پر چڑھے اور آپ نے اذان دی. اذان جس وقت دی، اس وقت کچھ جو کفار تھے انہوں نے یہ کہا کہ یہ ایک ایسا برا منظر ہے، ہمارا باپ بہتر تھا جو اس منظر کو دیکھنے سے پہلے مر گیا، کاش میں بھی مر چکا ہوتا اور یہ برا وقت نہ دیکھا کہ کعبے کی چھت پر چڑھ کر اذان کہی جا رہی ہے. اسی میں سے کسی نے ایک یہ فقرہ کسا کہ اگر اذان دلوانی ہی تھی تو کسی باعزت آدمی سے دلواتے، किसी ठीक ठाक आदमी से दिलवाते, किसी ऐसे आदमी से अजान दिलाते जो शरीफ होता, जो किसी बड़े कबीले से ताल्लुक रखता होता, बड़े खानदान से ताल्लुक रखता होता। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को जब ये सुनाई दिया तो आप सल्लल्लाहु अलैहि वसल्लम ने इसके खिलाफ खुतबा दिया और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अल्लाह तबारक व तआला ने इस जाहिलियत के अकीदे को और जाहिलियत के गुरूर और तकब्बुर को खाक में मिला दिया है। आज से यह ऐलान करता हूं कि उसके बाद अल्लाह तबारक अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने इस आयत करीमा की तिलावत की कि अल्लाह तबारक व तआला फरमाता है या अय्युहन्नास इन्ना खलकनाकुम मिन ज़करिन व उन्सा, ए लोगों हमने तुमको एक मर्द औरत से पैदा किया है, वजअल्लाकुम शुउबन व कबाइल लितआरफू, और हमने तुम्हारे दरमियान कबीले इसलिए बना दिए, बरादरियां इसलिए बना दी ताकि तुम्हारी शनाख्त हो सके, ताकि तुम्हारी पहचान हो सके तो तुम किस कबीले से ताल्लुक रखते हो, किस खानदान से ताल्लुक रखते हो। इन अकरमकुम इंदल्लाहि अतकाकुम, और अल्लाह के नजदीक बुजुर्गी वाला वो है, अल्लाह के नजदीक बड़ा वो है जो मुत्तकी हो, जो अल्लाह से डरने वाला हो, जो परहेजगार हो, वो अल्लाह की नजर में बड़ा है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने इस असबियत के बुत को बिल्कुल तोड़ दिया और इस्लाम में इसकी बिल्कुल जगह खत्म कर दी कि इस्लाम के अंदर असबियत नहीं है। कोई किसी कबीले से ताल्लुक रखने की बुनियाद पर, किसी खानदान से ताल्लुक रखने की बुनियाद पर बाइज्जत नहीं होता कि वो फुला आदमी बहुत ऊंचे कबीले से ताल्लुक रखता है, ऊंचे खानदान का है, फुला आदमी इसलिए घटिया समझा जाता है कि नीची बिरादरी से ताल्लुक रखता है। हालांकि शरण ऐसा कुछ नहीं, अल्लाह की नजर में बड़ा वो है जो अल्लाह से डरने वाला हो। एक और मौके पर अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम एक जंग के लिए तशरीफ ले गए थे, गज़वा बनुल मुस्तलिक, और एक रिवायत में गज़वा बनुल मुस्तलक, दोनों लफ्ज है मुस्तलिक और मुस्तलक। ये बनु मुस्तलिक एक कबीला था, आप सल्लल्लाहु अलैहि वसल्लम जंग के लिए तशरीफ ले गए थे और अल्लाह तबारक व तआला ने आप सल्लल्लाहु अलैहि वसल्लम को वहाँ फतेह अता फरमाई थी। उस फतेह के बाद सहाबा वहीं मुकीम थे, रुके हुए थे। दो सहाबा में आपस में कुछ झगड़ा हो गया, जाहिर सी बात है इंसान थे और इंसानी बशरियत का तकाजा कि जब लोग पास में रहते तो लड़ाई झगड़े भी होते हैं। कुछ बातचीत हो गई और बातचीत यहां तक की बढ़ी कि हाथापाई की नौबत आ गई। इतने में एक अंसारी साहबी कहते हैं जो मदीना मुनव्वरा में रहते थे और जो मक्का से हिजरत करके सहाबा गए थे उनको मुहाजिरीन कहते हैं। तो जो दो झगड़ने वाले साहबी थे उसमें से एक अंसारी साहबी थे और एक मुहाजिर साहबी थे। झगड़ा जब ज्यादा होने लगा, हाथापाई की नौबत आ गई, तो अंसारी साहबी जो थे उन्होंने आवाज लगाई, या अलील अंसार, अय अंसारियों दौड़ो, हमारी मदद के लिए आओ। और इस आवाज का फैलना था कि चंद अंसारी साहबी उनकी मदद के लिए जमा हो गए। जब उन्होंने देखा कि उनके कबीले के लोग, उनके अंसार साथी सारे आ गए, तो फिर उन्होंने भी आवाज लगाई, या अलील मुहाजिरीन, अय मुहाजिरीन, हमारी मदद के लिए आओ। जब उन्होंने आवाज लगाई तो उनकी तरफ से भी कुछ लोग इकट्ठे हो गए और करीब था कि जंग शुरू हो जाए। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने जब ये सुना तो आप तेजी से तशरीफ लाए और लड़ाई को रोका, और रोक करके अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, दावा फइन्नहा मुंतनतुन, ये जो नारा तुमने लगाया, कैसे लगा दिया नारा, ये बदबूदार नारा है। इन्नल्लाह कद अज़हब अनकुम अलअसबियत अलजाहिलिया, कि अल्लाह तबारक व तआला ने तुम्हारे अंदर से असबियत को, जाहिलियत की जो असबियत थी उसको खत्म कर दिया है। असबियत कहते हैं कि महज किसी की सपोर्ट करना, किसी की मदद करना किसी कुर्ब की वजह से। मसलन आपके महल्ले का कोई कस्बाती टोले का है और वो जाकर मियां सराय में किसी से झगड़ गया, अब आप उसकी मदद के लिए इसलिए दौड़े चले जा रहे हैं कि हमारे महल्ले का रहने वाला है। हालांकि उसूल यह है, शरई उसूल यह है कि आप जाकर वहां पर पता लगाएं कि गलती पर कौन है। मदद करने का हुक्म है लेकिन असबियत की बुनियाद पर नहीं, ظالم کو ظلم سے روکو اور مظلوم کی مدد کرو. اگر مظلوم قصباتی ٹولے کا آدمی ہو تو اس کی سپورٹ کی جائے گی, اور اگر مظلوم میاں سرائے کا آدمی ہو تو اس کی سپورٹ کی جائے, اس کو سمجھایا جائے گا. محض اس بنا پر کسی کی سپورٹ کرنا کہ ہمارے محلے کا رہنے والا ہے, ہماری برادری سے تعلق رکھتا ہے, ہمارے خاندان سے تعلق رکھتا ہے, اس بنا پر کسی مدد کرنا, کسی کی حمایت کرنا شرعاً جائز نہیں ہے. اسی لیے اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا ان اللہ قد اذهب عنكم انکم عصبیت الجاہلیہ, اللہ تبارک و تعالی نے جاہلیت کی عصبیت کو ختم کر دیا ہے. اب اسلام لانے کے بعد عصبیت نہیں چلے گی, نہ کسی کی مدد ذات کے اعتبار سے کی جائے گی, نہ کسی کی مدد برادری کے طور پہ کی جائے گی, نہ کسی کی مدد خاندان اور قبیلے کی بنیاد پر کی جائے گی. اگر مدد کی جائے گی تو مظلوم کی مدد کی جائے گی, مظلوم چاہے جس قبیلے سے تعلق رکھتا ہو, مظلوم چاہے جس علاقے سے تعلق رکھتا ہو, اور مظلوم چاہے جس برادری سے تعلق رکھتا ہو, مظلوم کی مدد کی جائے گی, ظالم کو روکا جائے گا. اسی لیے اللہ کے نبی صلی اللہ علیہ وسلم میں اللہ تبارک و تعالیٰ فرماتا ہے وَاذْكُرُوا نِعْمَةَ اللَّهِ عَلَيْكُمْ اِذْ كُنْتُمْ أَعْدَاءً فَأَلَّفَ بَيْنَ قُلُوبِكُمْ فَأَصْبَحْتُمْ بِنِعْمَتِهِ إِخْوَانًا, کہ تم لوگ اس وقت کو یاد کرو جب تم آپس میں دشمن تھے, جب تم نے اسلام کو قبول کر لیا تو اللہ تبارک و تعالیٰ نے تمہارے اندر الفت پیدا کر دی, محبت پیدا کر دی, اور اس کی نعمت کی وجہ سے تم آپس میں بھائی بھائی بن گئے. اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا ان تم سب کلکم آدم و آدم من تراب, کہ تم سب آدم کی اولاد ہو, اور آدم علیہ السلام مٹی سے بنے ہوئے تھے. اور اسی طرح اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا انما المؤمنون اخوہ, کہ تمام مسلمان آپس میں بھائی بھائی ہیں. اس لیے اسلامی تعلیم یہ ہے, وحدت اسلامی اس طرح قائم ہو سکتی ہے کہ ہم اسلامی نظریے کو سامنے رکھیں. اگر کبھی کہیں جھگڑا ہو جائے, کسی میں آپس میں تکرار ہو جائے, تو ہمارے ذہن میں ہمیشہ حق و باطل کا معیار یہ رہنا چاہیے کہ صحیح کون ہے, غلط کون ہے, جو غلط ہے اس کو سمجھایا جائے, اور جو صحیح ہے, مظلوم ہے, اس کی مدد کی جائے. اللہ تبارک و تعالی ہم سب کو ان تمام باتوں پر عمل کرنے کی توفیق عطا فرمائے. واخر دعوانا الحمدللہ رب العالمین.